नमस्कार, म जया लुइटेल। रेडियो कार्यक्रम हजार माइलको यात्राको अर्को एउटा भेटघाटमा यहाँलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम COVID-19 को महामारी र यसले वैदेशिक रोजगार तथा आप्रवासी श्रमिकका क्षेत्रमा पारेको असर र त्यसलाई कम गर्न विभिन्न सरोकारवाला क्षेत्रबाट भइरहेका पहलहरूबारे जानकारी दिने एवं छलफल गर्ने उद्देश्यले तयार पारिएको हो। यो रेडियो कार्यक्रम एमनेस्टी इन्टरनेसनल नेपालसँगको सहकार्यमा द स्टोरी किचनले उत्पादन गर्छ र यो रेडियो कार्यक्रम तपाईँले देशका 7 प्रदेशका विभिन्न एफएम रेडियोहरूका साथै हाम्रो पात्रको पडकास्टमा समेत सुन्न सक्नुहुन्छ। विश्व बैंकको केही समय अघिको तथ्याङ्क हेर्ने हो भने नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये कुल गारस्थ उत्पादनमा रेमिट्यान्स अर्थात विप्रेषणको योगदान भएको देश हो। नेपालको कुल गारस्थ उत्पादनमा रेमिट्यान्सको योगदान दोस्रोमा रहेको पाकिस्तान भन्दा झण्डै 20% बढी अर्थात 27.3% रहेको छ। तर कोरोना महामारीसँगै वैदेशिक रोजगारको क्षेत्रमा देखिएको फरक परिदृश्यले सन् 2020 यो तथ्याङ्कमा अवश्य पनि फेरबदल आएको छ। गएको वर्ष आप्रवासी श्रमिकहरूले विदेशबाट झण्डै 8.80 खर्ब रूपियाँ कमाएर स्वदेश पठाउनु भएको थियो। यस वर्ष यसमा पनि पक्कै फेरबदल आउनेछ। रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामी कोरोना महामारीका बीच गन्तव्य देश अथवा स्वदेशमै पनि आप्रवासी श्रमिकको संगठित पहलहरूका बारेमा छलफल गर्छौं। आजको कार्यक्रममा हामी विभिन्न अनुभव, जानकारी, भोगाई र विश्लेषणहरू सुन्नेछौं। आजको कार्यक्रममा हामीसँग कार्यक्रमभर दुईजना अतिथि रहनुहुनेछ। एसिया मानवाधिकार तथा सांस्कृतिक विकास मञ्च, जसलाई एसियन फोरमका रूपमा छोटकरीमा चिनिन्छ, यस संस्थाका महासचिव निलाम्बर बडाल र नेपाल ट्रेड युनियन महासंघ जी फण्डका स्मृति लामा, जो जी फण्डमा अन्तर्राष्ट्रिय विभागका सदस्य हुनुहुन्छ। स्मृतिजी र निलाम्बर बडालजी आज हामीसँग कार्यक्रम हजार माइलको यात्रामा रहनुहुनेछ। म निलाम्बरजी र स्मृतिजीलाई कार्यक्रममा स्वागत गर्छु।
धन्यवाद।
सबभन्दा पहिला हामी स्मृतिजीबाटै कुराकानी सुरु गरौँ। जी फण्डले यो COVID-19 को महामारीमा ती संगठनका शक्तिहरूलाई कसरी प्रयोग गर्नुभयो स्मृतिजी?
अवश्य पनि यो कोभिडको सिचुएसन भन्दा अगाडि पनि निकै अप्ठ्यारो सिचुएसनहरू हामीले भोगेका छौँ, किनभने जहाँ ट्रेड युनियनको राइट्स छैन त्यहाँ नेपाली श्रमिकलाई अर्गनाइज गर्ने भन्ने हिसाबले हामीले कामको थालनी गऱ्यौँ। त्यहाँ एमओयुहरू पनि गऱ्यौँ, होइन, जसरी ट्रेड युनियन टु ट्रेड युनियन, जसरी गभर्मेन्ट टु गभर्मेन्ट गर्छ, त्यसरी ट्रेड युनियन टु ट्रेड युनियन चाहिँ हामीले एमओयुहरू गरेर उहाँहरूलाई संरक्षण गर्ने र उहाँहरूलाई चाहिँ अर्गनाइज गर्ने काम गर्दै आएका थियौँ। तर यो कोभिडको सिचुएसन चाहिँ यस्तो भयो कि अब यो कसैको पनि सोचभन्दा एकदमै बाहिर रह्यो र अब यो देशभित्र मात्रै नभएर देश बाहिर पनि रहेको श्रमिकहरूले निकै ठुलो चुनौती हामीले सामना गर्नु पर्यो। पहिलो फेज त हामीलाई कसरी त्यो डिल गर्ने भन्ने नै ठुलो समस्याको रूपमा पर्यो। उहाँहरूलाई अब खाना बस्नकै पनि अब निकै चिन्ताजनक अवस्थामा रहेको अवस्थामा हामीले जी फन्ड सपोर्ट ग्रुप भनेर अहिले 9 फरक फरक डेस्टिनेसन कन्ट्रीमा चाहिँ अर्गनाइज गर्दैछौँ। त्यहाँ त्यो जी फन्ड सपोर्ट ग्रुप मार्फत चाहिँ सहयोग गर्ने, उहाँहरूसम्म चाहिँ पुग्ने र कस्तो खालको समस्याहरूमा चाहिँ हामीले आफैले सहयोग गर्न सक्छ, कस्तो खालको समस्याहरूमा चाहिँ हामीले त्यहाँ रहेको ट्रेड युनियनहरूसँग सहकारी गर्ने, अब के खालको समस्या चाहिँ अब नेपाल सरकार मार्फत एड्रेस गराउने भन्ने पहिलो फेजमा चाहिँ हामीले त्यसलाई एक खालको म्यापिङ गऱ्यौँ। त्यसपछि अब यो त झनै ठुलो हुँदै गएको अवस्थामा चाहिँ हामीले के गर्यौँ भने निकै मात्रामा हामीलाई एम्बेसीसम्म लैजाने खालको समस्याहरू अथवा उहाँहरूको पहिलो फेजमा चाहिँ उहाँहरूलाई अब खानाको व्यवस्थाहरू गर्नेदेखि लिएर त्यो खालको समस्यामा हामी जुध्यौँ र हामीले सकेको त्यहाँ सहयोगहरू गर्ने कोसिस गर्यौँ।
निलाम्बरजी, एसियन फोरमले कसरी काम गर्यो?
विदेशमा रहनुभएका हाम्रा साथीहरू तत्कालीन अवस्थामा कस्तो अवस्थामा हुनुहुन्छ भनेर हामीले फोन लगायत सामाजिक सञ्जाल यी आदि प्रयोग गरेर उहाँहरूको अवस्था अध्यावधि गऱ्यौँ सबैभन्दा पहिला। त्यसपछि हामीहरू यहाँ जो स्वदेश फर्किसकेपछि सङ्गठित भएका छौँ, जिल्लामा हाम्रा साथीहरू हुनुहुन्छ, त्यसै गरी हामी प्रदेश स्तरमा पनि आफ्नो कार्यालयहरू छ, उहाँ साथीहरूले चाहिँ आफ्नो आफन्तहरूलाई के कस्तो रूपमा चाहिँ सूचना प्रवाह गर्न सक्नुहुन्छ भनेर त्यसको चाहिँ हामीले काम गऱ्यौँ। जस्तो उदाहरणको लागि हामीहरूले यहाँहरूको परिवारका सदस्य कुनै विदेशमा हुनुहुन्छ भने आतिनु हुँदैन, यस्तो बेलामा चाहिँ यो यो मान्छेलाई अथवा यो यो संस्थालाई चाहिँ तपाईँहरू सम्पर्क गर्नु भने राहत लगायतका उद्धारका कार्यक्रमहरू पाइन्छन् भन्ने खालको सूचना चाहिँ हामीले परिवार मार्फत गऱ्यौँ। दोस्रो चरणमा चाहिँ हामीहरूले हाम्रा विभिन्न परियोजनाका रिसोर्सेसहरू जुन स्रोतहरू थियो त्यसलाई चाहिँ हामीले कोभिडकै कारणले गर्दा लकडाउनको कारणले दैनिक आफ्नो जीवनयापनमा चाहिँ समस्या परेका साथीहरूलाई फन्डलाई चाहिँ हामीले रिडाइरेक्ट गरेर उहाँहरूलाई राहत दिने काममा प्रयोग गर्यौँ। यसरी हामीले कार्यक्रमहरू गर्यौँ।
हामीसँग एउटा यस्तै अनुभव छ, यो वैदेशिक रोजगारीको क्रममा दुबईमा हुनुहुन्थ्यो उहाँ, र अहिले पछिल्लो समयमा कोभिडकै कारण उहाँ नेपाल आइपुग्नु भएको छ, काभ्रेकी रूपा पुडासैनी। उहाँको अनुभव हामी एकैछिन सुनौँ है त निलाम्बरजी, स्मृतिजी हामीसँगै सुनौँ अनि हामी फेरि छलफलमा जुटौँला।
मेरो नाम चाहिँ रूपा पुडासैनी हो, हाल चाहिँ युएईमा कार्यरत छु, र मेरो चाहिँ नेपालको ठेगाना भन्नुपर्दा काभ्रे पलाञ्चोक जिल्ला। कोभिड महामारीको कारणले चाहिँ हाम्रो पेसामा पनि धेरै नै असर परेको थियो। 5 महिना चाहिँ हामी लकडाउनमा बसिएका थियौँ, पसलहरू बन्द थिए, मलहरू बन्द थिए, बिचहरू बन्द थिए, र हामीलाई चाहिँ 10 दिनमा चाहिँ एकचोटि छोडिन्थ्यो बाहिर सामानको लिनको लागि। कतिपय चाहिँ त्यहाँ बस्दा पनि मैले देखेँ साथीभाइको चाहिँ पारिश्रमिक पनि आदि गरिएको थियो। हाम्रो सरकारी निकायले चाहिँ त्यति ध्यान दिएको चाहिँ थिएन, कति साथीहरूको भिजा सिद्धिएको थियो, उहाँहरू नेपाल फर्किन चाहनुहुन्थ्यो, त्यतिखेरै प्लेन पनि बन्द थियो, त्यसले गर्दा चाहिँ धेरैलाई समस्या थियो, खानाको समस्या थियो कतिपय मान्छेहरूलाई। र कोरोना महामारीकै बावजुद पनि मेरो घरायसी समस्याले गर्दा विगत 2 महिनादेखि चाहिँ म नेपालमा छु, नेपालमा आएको छु, तर आउने बेलामा चाहिँ कोभिडको टेस्ट गरेको 72 घन्टाको रिपोर्ट लिएर चाहिँ म आएको थिएँ। तर धेरै मान्छेहरूलाई, मेरा साथीभाइहरूलाई पनि एकदम गाह्रो भयो स्वदेश फिर्ता हुनको लागि भन्दै हुनुहुन्थ्यो, र अब चाहिँ तत्कालै फर्किने योजनामा छु, र फर्किनको लागि चाहिँ अलिकति जटिल चाहिँ रहेछ। अनि अर्को कुरा चाहिँ हाम्रो युएमा कार्यरत श्रमिकहरूले चाहिँ विभिन्न सङ्घ संस्थाहरूमा आबद्ध हुनुहुन्छ, र उहाँहरूले चाहिँ यो कोभिडको बेलामा पनि धेरै नै सहयोग गरिरहनु भएको छ। कतिजनाका रोजगारहरू गुमे, ती रोजगार गुमेकाहरूलाई चाहिँ एउटा आर्थिक हल्का सहयोग गर्ने, त्यसपछि खाद्यान्न सामग्रीहरू सहयोग गर्ने चाहिँ सङ्गठित संस्था भएर चाहिँ सहयोग चाहिँ गरिरहेका छन्। एकदमै उहाँले चाहिँ हेल्पफुल काम चाहिँ गरिरहनु भएको छ, विदेशमा बसेर पनि यति चाहिँ गरिरहनु भएको छ उहाँहरूले। अर्को कुरा चाहिँ मलाई चाहिँ कस्तो लाग्छ भने, यो विदेश गइसकेपछि चाहिँ जाति, भूगोल र राजनीतिक आस्थाका आदिका कारणले चाहिँ बाँडियो, कुटे गुट मात्र भए भन्ने यस्ता कुराहरू चाहिँ 100% चाहिँ सही चाहिँ भन्न सक्दिनँ, तर कति प्रतिशत चाहिँ होला नि त्यस्ता पनि। तर चाहिँ मैले जति पनि देखेँ, मैले भोगेँ, परदेशी भइसकेपछि चाहिँ एउटा हामी चाहिँ नेपाली हौँ भन्ने मात्रै भावना हुँदो रहेछ, र हाम्रो नेपालीले चाहिँ दुःख परेको कसैलाई पनि हेर्न सकिँदैन र सकेका पनि छैनन्। त्यही चाहिँ अनुसारमा सङ्घ संस्थाहरूले पनि कसैको बिचाली छ भने चाहिँ एकदमै सहयोग गर्नु भएको छ।
हामीले भर्खरै यो अनुभव सुन्यौँ रूपा पुडासैनी, जो काभ्रे कि हुनुहुन्छ उहाँ। स्मृतिजी, हामीले अहिले यो कुरा उहाँको सुनिरहँदाखेरि चाहिँ विशेष गरेर यस्तो खालको श्रमिकहरूकै सङ्गठन चाहिँ यस्तो विपदको बेलामा झन् किन महत्त्वपूर्ण हुने रहेछन् भन्ने तपाईँहरूको अनुभव के रह्यो, अलिकति त्यसमा हामी छलफल गरौँ न।
जुन हिसाबले रूपाजीले भन्नुभयो, मलाई एउटा चाहिँ एकदम हाम्रो नेपालीहरूको बेस्ट प्र्याक्टिसै भन्नुपर्छ जस्तो लाग्छ। जहाँसुकै हामी भए पनि, हामी त ए टु जेड कन्ट्रीमा छौँ, अफगानिस्तान टु जिम्बाबियासम्म हामी पुगेका छौँ भने एउटा ग्रुपमा बस्ने खालको नेचर चाहिँ हाम्रो देखेको छ क्या, चाहे जुनसुकै नाममा होस् होइन, मगर संस्था भन्छ, तामाङ समाज भन्छ, ठाउँ विशेष पनि हामी कहाँ छ, त्यसले चाहिँ हामीलाई को कहाँ छौँ भन्ने खालको एक खालको इन्भाइरोमेन्ट हाम्रो नेपालीहरूको आफ्नो कल्चर अनुसार चाहिँ सँगै एक ठाउँमा बस्ने, त्यो चाहिँ एउटा राम्रो पक्ष जस्तो लाग्छ। अब त्यसले चाहिँ केही मात्रामा अब सहयोग पनि पुगेको छ जस्तो लाग्छ। यदि भनिराख्दा मलाई चाहिँ के लाग्छ भने, सङ्घ संस्थामा जोड्नु आफैमा राम्रो छ, तर पार्ट अफ ट्रेड युनियनमा जोड्नु चाहिँ अझै इफेक्टिभ छ। जस्तो हाम्रो जेफोन सहयोग समूह भनेर हामीले युएईमा पनि हाम्रो एउटा सङ्गठन छ, यद्यपि निकै थुप्रै सङ्गठनहरू छ, 100+ सङ्गठन छ भनेर भन्छौँ हामी, त्यहाँ भिजिट गर्दा पनि देखेको के छ भने, एउटा ट्रेड युनियनको आफ्नै खालको बार्गेनिङ गर्ने क्यापेसिटिजहरू, जुन जस्तो मलेसियामा पनि अब हाम्रो थुप्रै सङ्घ सङ्गठन भए पनि अब हाम्रो त्यहाँ चाहिँ मलेसियन युनियनसँग चाहिँ एमओयु छ, त्यसै गरेर त्यहाँ मलेसियाको ट्रेड युनियनले चाहिँ हामीलाई एक खालको सहयोग गर्छ। जस्तो अब हामीलाई वेजको समस्या हुनसक्छ, जसरी जुन फेसिलिटिजहरू दिन्छु भन्नुभएको छ त्यहाँ पुगेन भने सिधै डाइरेक्ट गएर हडतालसम्मको राइट्स भनेको त्यो ट्रेड युनियनसँग मात्रै हुन्छ नि, त्यो भएको हुनाले त्यस्तो हिसाबमा चाहिँ हामी सबै अरू सङ्गठनमा भइकन पनि हामी ट्रेड युनियनसँग आबद्ध चाहिँ हुनु एकदमै आवश्यक छ जस्तो लाग्छ। किनभने जहाँ ट्रेड युनियनसँग चाहिँ उहाँहरू इन्भल्भ हुनुहुन्छ, त्यहाँको ट्रेड युनियनसँग, किनभने नेपाल ट्रेड युनियन जे फन्डले त जस्तो यो मलेसियाको ट्रेड युनियनसँग एमओयु गराएको छ, त हामीले के भन्छौँ भने, ओके यो महामारीको पिरियडमा तपाईँले जसरी तपाईँको श्रमिकको लागि आवाज उठाउनु भएको छ, त्यसै गरेर हाम्रो नेपाली श्रमिक जो प्रवासमा रहेर काम गर्नुभएको छ, प्रवासी नेपाली श्रमिक पनि तपाईँको पार्ट हो, हामी तपाईँको मेम्बर हो, त्यो भएको हुनाले तपाईँले उहाँहरूको लागि पनि उत्तिकै काम गर्नु गर्नुपर्छ भन्ने हिसाबले हामीले काम गर्यौँ।
हजुर स्मृतिजी, अब अलिकति निलाम्बरजीलाई पनि मैले यही सेरोफेरोमा एउटा प्रश्न राख्न चाहे। कतिपय अवस्थामा चाहिँ यिनै संगठनलाई चाहिँ एउटा भूगोल होइन जात जाति अथवा राजनीतिक आस्थाको आधारमा चाहिँ खण्डित भएको आरोप पनि छ नि निलाम्बरजी, मैले तपाईँलाई नै यो प्रश्न राखे, यस्तो आरोप किन आउँछ त?
हजुर जयाजी, अब यसलाई हामीले मानवीय गुणको रूपमा लिनुपर्छ। मानवीय रूपमा चाहिँ कुनै पनि कुरालाई हेरिँदैन र त्यसमा चाहिँ अरू कुनै स्वार्थको लागि त्यसलाई प्रयोगमा ल्याइन्छ भने त्यति बेला मात्रै गलत हो। जस्तो एसियन फोरमले चाहिँ यसलाई हेर्ने तरिका के छ भन्दाखेरि, पहिला सबैभन्दा पहिला त हामी सांस्कृतिक रूपमा नेपाली पहिचानको रूपमा चाहिँ सङ्गठित हुनुपर्छ र त्यो सङ्गठित भएको आधारमा चाहिँ फेरि हामी सब ग्रुप हुन सक्छौँ। जस्तो उदाहरणको लागि सबभन्दा पहिला हामी नेपाली समाज बनाउँ, नेपाली समाजपछि हामी तामाङ समाज, लिम्बू समाज बनाऊ, त्यसपछि हामी ताप्लेजुङ समाज र डोटी समाज बनाऊ, केही फरक पर्दैन। अल्टिमेटली मेरो कुरा, जस्तो म काठमाडौँलाई रिप्रेजेन्ट गर्छु, म काठमाडौँमा जन्मेको मान्छे, मैले मेरो टोलको मान्छेलाई सबैभन्दा खुलेर कुरा गर्न सक्छु किनभने यहाँको भौगोलिक र अरू सांस्कृतिक कुराहरू मसँग नजिक हुन्छ भने। अब त्यति बेलामा त मैले भनेको भाषा पनि अब हाम्रो नेपाल मात्रै भनेर भएन, सानो भूगोल भनेर भएन, नेपालमा मात्रै सबैभन्दा बढी चाहिँ मातृभाषाको रूपमा प्रयोग हुने भाषा छन् भनेपछि अब हामी भाषागत रूपमा चाहिँ सङ्गठित भएर यसले चाहिँ भद्रगोल भयो भन्नेतिर चाहिँ यसलाई डिबेट गर्नु मेरो विचारमा चाहिँ सान्दर्भिक नहोला। सङ्गठित हुनुपर्छ कुनै पनि नाममा, तर स्वार्थले केन्द्रित भएर स्वार्थको लागि चाहिँ कसैलाई पनि प्रयोगमा ल्याइनु हुँदैन, यतिमा चाहिँ हामी छौँ। अब अर्को कुरा चाहिँ, जस्तो हामीले के भन्यौँ भन्दा ताप्लेजुङका साथीहरू सबै सकुशल हुनुहुन्छ भनेर एकजना मान्छेलाई सोद्धा ताप्लेजुङको हालखबर थाहा भयो हामीलाई। मगर सङ्घका साथीहरू सबैजना सकुशल हुनुहुन्छ भनेर एउटा गर्दा एउटा जातीय पुरै जातीय प्रतिनिधित्वको रूपमा उहाँहरूले हामीलाई जानकारी दिन सक्नुभयो। यसले त हामीलाई स्ट्रेन्थ दियो, यसलाई हामीले विकनेसको रूपमा लिनु हुँदैन। र यो कुरा विदेशमा रहँदाखेरि एकअर्काको प्रतिमा वैरभाव राखेर नेपाली भन्दा फरक आफूलाई परिचयमा त्यति बेलामा चाहिँ प्रतिनिधित्व गरिन्छ भने त्यो चाहिँ गलत र त्यसले चाहिँ हामीलाई हाम्रो जुन अभियान छ त्यसलाई चाहिँ प्रतिपादक हुन्छ।
हजुर निलाम्बरजी, एकदमै महत्त्वपूर्ण उदाहरण पनि दिनुभयो। अघि स्मृतिजीले मलेसियाको एउटा उदाहरण पनि दिनुभएको थियो। हामीसँग मलेसियाबाटै एकजना आप्रवासी श्रमिक जो दीक्षान्त कोइराला हुनुहुन्छ, उहाँ सुर्खेतको हुनुहुन्छ र उहाँ अहिले मलेसियामा नै हुनुहुन्छ, उहाँसँग हामीले हालखबर सोधेका थियौँ।
नमस्कार, म चाहिँ दीक्षान्त कोइराला, वृन्दनगर सुर्खेत वडा नम्बर 13 करे खोला नेपालदेखि, हाल मलेसिया मोतिहारा दमनसराबाट। अब COVID-19 को महामारीले गर्दा रोजगारीमा चाहिँ धेरै ठुलो धक्का पुग्यो। दैनिक रूपमा कामहरू पहिलाको जस्तै ढङ्गले सुचारू गर्न सकिएन, कमाइमा पनि बाधा पुग्न पुग्यो। कतिपय साथीभाइका त भिसा पनि सिद्धिएको, नेपाल पनि जान नपाउने, कम्पनीबाट अलग भइसकेका, कम्पनी छोडेर हिँडेका त्यस्ता साथीहरूले धेरै ठुलो दुःख भयो। खाना पनि नपाउने अवस्था पनि आयो। अब छुन नमिलिने साथी साथी बिचमा कोही बिरामी भयो भने पानी तताएर खान दिन पनि नसक्ने अवस्था आयो। यस्ता आवाज समस्याहरू धेरै भए, दिनहुँ फोन पनि गरियो, राजदूत आवासबाट कुनै एकचोटि कल पनि सुनाइ भएन। अब नेपाल सरकारबाट पनि खै के हो, अब हामी भौगोलिक दूरीबाट राजदूत आवासबाट धेरै टाढा पनि छौँ, ओह्राली लागेको मृगलाई बाछाले पनि लखेट्छ भने जस्तै, अब नेपाल सरकारले पनि नेपाल फर्किन चाहने श्रमिकहरूको लागि त्यस्तै गरेको जस्तो देखियो यो बेलामा, होइन? अब 70,000 तिर्नुपर्ने रे, कहिले 25,000 तिर्नुपर्ने रे, 5-स्टार होटलमा बस्नुपर्ने रे, अब दुनियाँ कुराहरू चाहिँ न्युजमा आए, सुन्नमा पनि आए। त्यो कारणले गर्दा पनि हामी नेपालीहरू नेपाल चाहेर पनि फर्कन सकेनौँ। अब पैसा छैन, विदेशमा कमाइ छैन। छन त मलेसियामा धेरै सङ्घ सङ्गठनहरू आबद्ध हुनुहुन्छ रे, यो COVID-19 को अवस्थामा, यस्तो अवस्थामा सङ्घ सङ्गठनहरू बाट खासै राम्रो परोपकारिता देखिएन हाम्रो क्षेत्रमा चाहिँ, है? अब क्वालालम्पुरको आसपासमा चाहिँ धेरै सहयोगहरू गर्नुभयो रे, हामी चाहिँ खासै सङ्गठनहरूको त्यति नजिक भइएन यो बेलामा। हामी चाहिँ सुरक्षाकर्मी हो, अस्थायी प्रहरी भनौँ न भएको हुनाले, अब हामीहरू चाहिँ सङ्गठनमा बसेर चाहिँ रहने काम चाहिँ गरिएन। तर बरु दुःखमा परेका, आपतमा परेका साथीहरू जुन आप्रवासमा हुनुहुन्छ, जो उहाँहरूसँग 2-4 पैसा खानालाई छाक टार्नु धौधौ भइरहेको छ, त्यस्ता साथीहरूलाई चाहिँ हामीले आफ्नो टिम बनाएर 10-10 रुपियाँ, 20-20 रुपियाँ, 30-30 रुपियाँ उठाएर उहाँहरूको छाक टार्ने काम चाहिँ गऱ्यौँ हामीले। फाइदा त हुन्छ नि, सङ्गठित हुँदाखेरि फाइदा हुन्छ। साह्रो गाह्रो परेको अवस्थामा एक्लै अर्कालाई हेर्ने हुन्छ, थोरै थोरै पैसाले पनि धेरै ठुलो बन्न जान्छ, कसैको जिन्दगी सुध्रिन सक्छ। फाइदा पनि छ, बेफाइदा पनि छ। कुनै कुनै बेला सङ्गठनको कारणले गर्दाखेरि पनि बेफाइदा हुन्छ। अब यहाँको चाहिँ गभर्मेन्टले खासै स्वीकृति दिएको छैन सङ्गठनलाई भन्नुपर्दाखेरिमा। अब हामीहरू नेपालीहरू आप्रवासमा रहेका नेपालीहरू आफू आफू भएर मिलेर सङ्गठन बनाउने हो, तर अहिले चाहिँ सङ्गठनहरू पनि यस्ता भए, जातिगत रूपमा भूगोलगत रूपमा सङ्गठनहरू भए, यस्ता सङ्गठनहरू गर्दाखेरि जुन मेन चाहिँ दुःखमा परेका साथीहरूलाई चाहिँ हेल्प गर्न नसकिँदो रहेछ। जस्तै मानौँ म कर्णाली प्रदेशको हो, कर्णाली एकता समाज भन्ने सङ्गठन यहाँ छ, उसले पूर्वको साथीलाई नहेर्ने, जस्तो पूर्वी एकता समाज छ उसले चाहिँ पश्चिमको साथीहरूलाई नहेर्ने, जस्तो अब जातहरूको रूपमा भएका सङ्गठन छन् तिनले अब अरू जातका साथीहरूलाई नहेर्ने, यस्तो कारणले गर्दाखेरिमा साथी साथी बिचमा मनमुटाव हुने पनि हुँदो रहेछ। अब यस्ता धेरै कुराहरू हुन्छन् अब आप्रवासमा बसेर भोग्नुपर्ने समस्याहरू। मलेसियामा अझै पनि त्यति सामान्य अवस्था भइसकेको छैन, दिन प्रतिदिन मान्छेहरूको मर्ने सङ्ख्या र COVID-19 बढ्नेको सङ्ख्या तीव्र रूपमा बढिरहेकै छ। हामी चाहिँ सावधानीपूर्वक रूपमा चाहिँ कामहरू गरिरहेका छौँ।
हामीले दीक्षान्त कोइरालाको अनुभव सुन्यौँ, उहाँ मलेसियाबाट बोल्दै हुनुहुन्थ्यो र योभन्दा अगाडि रूपाजीको चाहिँ अलिकति सकारात्मक अनुभव थियो होइन, निलाम्बरजी अनि स्मृतिजी, अहिले दीक्षान्तजीको चाहिँ अलिकति नकारात्मक अनुभव, केही सहयोग नपाएको। आज हाम्रो यो कार्यक्रम हजार माइलको यात्रा देशका 7 प्रदेशका 17 एफएमबाट र हाम्रो पात्रोको एप्लिकेसनमा पनि पडकास्टमा सुन्न सकिन्छ। विशेष गरेर तपाईँहरू दुवैजना चाहिँ अलिकति सङ्गठनसँग आबद्ध हुनुभएको हुनाले यही कार्यक्रम मार्फत तपाईँहरूले केही सूचना दिन चाहनुहुन्छ, अप्ठ्यारो भोगिरहेको भएको छ अथवा केही सहयोग पाइरहनु भएको छैन भने कहाँ सम्पर्क गर्ने?
जो मलेसियामा श्रम गरिराख्नु भएको दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ उहाँहरूलाई त्यहाँ चाहिँ हाम्रो मेकानिजम छ, एम्बेसी बाहेकको कुरा गर्दैछु, एम्बेसी अफकोर्स नेपाल एम्बेसी नै हो, हामीलाई रेस्पोन्स हुनुपर्ने। एमटियुसी भन्ने छ त्यहाँ, मलेसियन ट्रेड युनियन कङ्ग्रेस भनेर त्यहीँ रहेको मेकानिजम हो, जो चाहिँ अलिक स्ट्रङ पनि छ। त्यसपछि भनेर जिपन सपोर्ट ग्रुप भनेर हाम्रो त्यहाँ साथीहरू हुनुहुन्छ, त्यो सबैको एउटै अफिस सुभाङजया भन्ने मलेसियामा रहेछ, मेबी यो केएलमा छ होला, त्यसको 3rd फ्लोर जलान भन्ने ठाउँमा रहेछ। अथवा भाषाको प्रब्लम यदि केही हुन्छ भने हाम्रो त्यहाँ रिप्रेजेन्ट हुनुहुन्छ वेद कुमार खतिवडाजी हुनुहुन्छ, उहाँलाई सिधै सम्पर्क पनि गर्न सक्नुहुन्छ। उहाँको नम्बर चाहिँ 6014646735, फेरि एकचोटि भन्छु 6014646735।
हस् धन्यवाद स्मृतिजी। निलाम्बरजी यहाँले पनि आफ्नो नम्बर उपलब्ध गराउन चाहनुहुन्छ हाम्रो कार्यक्रम मार्फत?
हामी भर्खरै रिलोकेट गरेका छौँ अफिस कार्यालय, त्यो कारणले गर्दाखेरि मसँग ल्यान्डलाइन नम्बर चाहिँ छैन, तर यहाँहरूले मेरो नम्बर प्रयोग गर्न सक्नुहुन्छ। मेरो नम्बर चाहिँ 9841333758 र अर्को सिद्धि चन्द्र बराल हाम्रो कार्यकारी निर्देशक हुनुहुन्छ, उहाँको नम्बर 9855100948। यो दुईवटा कुनै पनि नम्बरमा यहाँको परिवारको सदस्यले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यस बाहेक पनि यहाँहरू केही गरी खाडीमा हुनुहुन्छ वा मलेसियामा हुनुहुन्छ र त्यहाँ समस्या पर्यो भनेदेखि चाहिँ यहाँहरूले pncc.org.np भन्ने हाम्रो प्रवासी नेपाली समन्वय समिति भन्ने छ, उहाँहरूको आउटरिच अफिस पनि छ। अब अघि हाम्रो स्मृतिजीले भन्नुभएको जस्तो जिफन्ड सपोर्ट ग्रुप अनि BWI इन्टरनेसनलको अफिसहरू छँदैछन्, मैले एउटा थप मात्रै भनेको, त्यसमा पनि यहाँले गर्नुहुन्छ। मलेसिया अथवा खाडीमा चाहिँ PNCCको अफिसमा यहाँहरूले फोन वेबसाइटमा जानुभयो भने त्यहाँको नम्बरहरू छ, लोकल नम्बरहरू, त्यहाँ पनि सम्पर्क गर्नुहुन्छ। यहाँहरू केही गरी कोरियामा हुनुहुन्छ, समस्यामा पर्नु भएको छ भने कोरियामा किमे माइग्रेन्ट हाउसमा सम्पर्क गर्न सक्नुहुन्छ, त्यहाँ पनि किमे माइग्रेन्ट हाउस भनिसकेपछि यहाँले वेबसाइटमा लिन सक्नुहुन्छ। अर्को NRNA कोरियाको अध्यक्षजी हुनुहुन्छ योग्यराज सुविधी, उहाँलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ कोरियाको हकमा। त्यसै गरी मध्यपूर्वमा केही समस्या पर्यो भनेदेखि मध्यपूर्वका मा नेपाली सङ्गठनहरू छन्, त्यसको चाहिँ हामीहरूको जस्तो यहाँहरूले PNCCकै अफिस मार्फत पनि त्यहाँ सम्पर्क गर्न सक्नुहुन्छ, नभएदेखि आफ्नो परिवारलाई हामीसँग सम्पर्क गर्नलाई भनिदिनुहोस्, हामी यहाँहरूलाई त्यहाँ सम्पर्क गराइदिन्छौँ।
अब एकैछिन झापा स्थित हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार भूमिराज पराजुलीका कुरा हामी सँगै सुनौ। भूमिराजजी आफै पनि वैदेशिक रोजगारीमा पुगेर फर्किनु भएको पूर्व आप्रवासी श्रमिक समेत हुनुहुन्छ र हाल मफसलमा बसेर टेलिभिजन मार्फत यसकै सन्दर्भमा आवाज उठाउनुहुन्छ।
विदेशमा नेपालीहरू अप्ठ्यारोमा पर्छन्, को अप्ठ्यारोमा पर्छन् भन्दा वास्तवमा जो असङ्गठित भएका छन्, जो कुनै न कुनै एउटा समूह कुनै न कुनै एउटा सङ्गठनमा आबद्ध छैनन् भनेदेखि उनीहरू वास्तवमा समस्यामा पर्छन्। यदि सङ्गठित वा समूहमा आबद्ध भएका आप्रवासी नेपाली श्रमिकहरू छन् भने उनीहरूको त्यो समस्या उनीहरूको व्यक्तिगत समस्या मात्र हुँदैन, उनीहरूको त्यो साझा समस्या हुन्छ, त्यो समूहको समस्या हुन्छ, त्यो सङ्गठनको समस्या हुन्छ। र त्यहाँ रहेका विभिन्न नेपाली सङ्घ संगठनहरूले विभिन्न तह र तबकासँग गर्ने पहल र प्रयासबाट ती नेपालीहरूले पक्कै पनि केही न केही राहत, केही न केही उद्धार भएको महसुस पक्का गर्नेछन्। यी हामीले पनि यो बिचमा केही कार्यक्रमहरू गर्दाखेरि उनीहरूसँगको केही अन्तर्क्रिया गर्दाखेरि पनि यसको अनुभूति हामीले गरेका छौँ। दुबईमा एकजना महिला नेपालबाट काम गर्नका लागि जानुभएको थियो, जुन उद्देश्यले जुन काम र कमाई हुन्छ भनेर उहाँ जानुभएको थियो। दुबई पुगिसकेपछि त्यो काम र त्यो कमाई नभइसकेपछि उहाँले दोस्रो कम्पनीमा काम गर्ने निर्णय गर्नुभयो। सो निर्णय बमोजिम उहाँले आफ्नो पासपोर्ट कोही एकजना उहाँको सम्पर्कमा आएका एकजना नेपाली व्यक्तिले नै दोस्रो काममा लगाइदिन्छु भनेर उहाँको पासपोर्ट लिएको थियो, तर उहाँलाई न दोस्रो काममा लगाइयो न उहाँको पासपोर्ट नै फिर्ता दिइयो। र उहाँले दोस्रो काममा लगाउनका लागि उहाँले करिब करिब नेपाली फेरि उहाँ दुबईमै पुगेर पनि करिब 80,000 रुपियाँ फेरि पनि त्यो एजेन्टलाई बुझाएको भन्नुभएको थियो। र त्यो 80,000 रुपियाँ र त्यो पासपोर्ट पनि लिएर ती नेपाली एजेन्ट फरार भएपछि ती नेपाली महिला को बिजोग भएको थियो। एउटा कोठामा उनलाई थुनेर राखिएको थियो र ती नेपाली महिलासँग हाम्रो सम्पर्क भयो वा ती नेपाली महिलाले हामीसँग सम्पर्क गरिसकेपछि हामीले त्यहाँ रहेको गैरावासीय नेपाली सङ्घ र त्यहाँ सक्रिय रूपमा पत्रकारिता गरिरहनु भएका उमाकान्त पाण्डेसँग हामीले सहकार्य गरिसकेपछि उहाँले जसलाई पासपोर्ट दिनुभएको थियो त्यो पासपोर्ट पनि फिर्ता गराइयो र केही रकम पनि उहाँले फिर्ता पाइसकेपछि उहाँलाई त्यहाँ रहेको गैरावासीय नेपाली सङ्घ र उमाकान्त पाण्डे हरूले नै नेपाल आउने टिकट खरिद गरिदिएर वा त्यसको व्यवस्था गरिदिएर वा नेपाल फर्कनु भयो।
पत्रकार भूमिराज पराजुलीले सुनाउनु भएको एउटा उदाहरणका बारेमा हामीले वैदेशिक रोजगारकै सिलसिलामा हाल दुबईमा रहनुभएका पत्रकार उमाकान्त पाण्डेसँग पनि कुरा गरेका थियौँ। अब एकैछिन उहाँको पनि कुरा सुनौँ हामी।
मार्चको अन्तिम सातातिरबाट युएमा कोरोनाको एकदम प्रभाव बढ्न थालेको थियो। सुरुवाती दिनमा डर लाग्दो अवस्था, मान्छेहरू डराउने, कतिपय नेपाली त कोरोना परीक्षण गर्ने नतिजा आउनुभन्दा पहिले डराएर आत्महत्या गर्ने, घरबाट हाम फाल्ने लगायत गरेर पनि ज्यान देह त्याग गर्नुभयो। त्यस्तो अवस्थामा यहाँ संगठित भएका संघ संस्थाहरूले मिलेर काम गरे, अप्ठ्यारोमा पर्नेलाई कन्सुलेट गरे, आत्तिएकालाई चाहिँ सल्लाह सुझाव दिए, उपचार नपाएकालाई अस्पतालसम्म पुर्याए, समन्वय गरे, यहाँका स्थानीय निकाय, दूतावास, आफू संघ संस्थाहरूबीच समन्वय गरेर ती संगठनहरूले चाहिँ राम्रोसँग काम गरेको उदाहरण युएमा देख्न सकियो। हामीले कतिपय आफ्नै श्रीमानले बेचेर इराक पठाउने अथवा सिरिया पठाउने भन्दै युए ट्रान्जिट बनाएर ल्याएका कतिपय महिलाहरूलाई भेटौँ। झापाकी एकजना महिला हुनुहुन्थ्यो जुन दूतावासको गेटको अगाडि आएर बस्नु भएको थियो। कोही त सुत्केरी हुने महिलाहरू, दुई जिउकी महिलाहरू पनि दूतावासको गेटमा आउनुभयो। कोरोनाको महामारीले गर्दा त्यसरी गेटमा आएका सबैलाई दूतावासले सेल्टर दिन सकेन। हामीहरूले दूतावासको गेटमा समस्यामा परेका नेपाली उहाँहरूलाई दूतावासबाटै उद्धार गरेर केही कोठाहरू भाडामा लिएर त्यो कोठाहरूको भाडा पनि मासिक हामीले 12 जनाको युवाहरूले सङ्कलन गरेर हामीले चाहिँ ती महिलाहरूलाई सेल्टर दियौँ र दूतावासको पहलमा ती पासपोर्टहरू फिर्ता दिलाउने, फेरि पासपोर्ट फिर्ता हुन नसकेको अवस्थामा यहाँको निकायसँग समन्वय गरेर यात्रा अनुमति पत्र बनाएर दूतावासले ती कागजी कानुनी प्रक्रियाहरू पुरा गर्न सहयोग गर्यो भने हामीले उहाँहरूलाई बस्न खान र नेपालसम्म फर्किनका लागि टिकटको व्यवस्था गरेर उद्धार गर्यौँ। यसरी समग्रमा युएमा चाहिँ नेपाली समुदायले, आप्रवासी सङ्गठनहरूले चाहिँ मिलेर काम गरे। मिलेर काम गर्ने क्रममा एनआरएन, नेपाली समाज, जिल्लागत सङ्घ संस्था, वैचारिक सङ्घ संस्था, पत्रकार महासङ्घ लगायत सबै नेपालीहरूले मिलेर काम गरेकाले जति त्यो विकराल रूप लिन्थ्यो समस्याले त्यो लिन पाएन।
हामीले भूमिराज पराजुली र उमाकान्त पाण्डेजीको कुराकानी पनि सुन्यौँ निलाम्बरजी अनि स्मृतिजी। खास गरेर सङ्गठन हुनु भनेको एउटा बल हो, होइन? यस्ता सङ्गठनहरूलाई अझ बलियो बनाउनका लागि नेपाल सरकारले के कामहरू गर्न सक्छ त? तपाईँहरूले 3-3 वटा सुझाव अथवा सिफारिस गरिदिनुहोस् न हामी कार्यक्रमको अन्त्यतिर आइरहँदाखेरि।
सबैभन्दा पहिलो, सरकारले गैर सरकारी संस्थाहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु पर्यो र नेपाल सरकारको नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि प्रभावकारी भूमिका खेल्न सक्ने एउटा ठूलो शक्ति हो भनेर पहिचान दिनु पर्यो। दोस्रो कुरा, नियमित रूपमा चाहिँ नेपाल सरकारले गरेका काम कार्यवाहीहरूका विषयमा चाहिँ गैर सरकारी संस्थाहरूलाई पारदर्शी रूपमा जानकारी गराइदिनु पर्यो र गैर सरकारी संस्थाहरूले पनि आवधिक रूपमा चाहिँ आफूले गरेका कामहरूको विषयमा नेपाल सरकारलाई जानकारी गराइदिनु पर्यो। हाम्रै एनजिओहरू पनि त हामी सङ्गठित छौँ। जस्तो उदाहरणको लागि, हामी सुरक्षित आप्रवासनका क्षेत्रमा कार्य गर्ने 25 वटा सङ्गठनहरू यो सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जालमा छौँ भने सञ्जाल मार्फत हामीले सरकारलाई जानकारी गराउन सक्छौँ नि त। यस्ता खालका संवादहरू हामीले निरन्तर गर्न सक्छौँ सक्यौँ भनेदेखि सरकार र हामी बिचको दूरी घट्दै जान्छ र हामीले एकअर्कालाई सहयोग गर्न सक्छौँ। र तेस्रो कुरा भनेको चाहिँ एनजिओ सेक्टरमा पनि धेरै विचलनहरू नभएका होइनन्। हामीले के गर्न सक्छौँ भन्दाखेरि कमसे कम आफ्नो एउटा प्रोजेक्ट त छँदैछ, त्यो बाहेक पनि त्योभन्दा नि माथि उठेर हामीले जुन मानवीय कार्यकलाप गर्छौँ त्यो स्वार्थभन्दा माथि उठेर कहिलेकाहीँ धेरै सोचिदिँदा कोरे सोच्दाखेरि पनि धेरै त्यसको प्रभावकारिता रहन सक्छ।
हजुर, यो अब बियोन्ड द बोर्डरको कुरा भयो भनौँ न हामी, होइन यहाँहरूले जसरी अब सञ्चार माध्यमबाट हामीले यति धेरै अवेरनेसको कामहरू गरेका छौँ, ट्रेड युनियनले आफ्नो तर्फले गरेका छौँ, एनजिओज आइएनजिओजहरू त्यही हिसाबले काम गर्दा गर्दै पनि अझै पनि यो ल्याकिङहरू छन्। त्यो भएको हुनाले जुन खालको सरकारी मापदण्ड हामीले पुरा गर्नुपर्छ त्यो चाहिँ पुरा गरेर अलिकति हामीले लिगल वेमा जान सक्यौँ भने त्यसको चाहिँ अलिकति सहज हुन्छ।
कार्यक्रम हजार माइलको यात्राको अन्त्यमा आइपुगिसकेका छौँ। आज हामीले कार्यक्रममा विशेष गरेर आप्रवासी श्रमिकहरूको संगठनात्मक पहलहरू, यो COVID-19 सन्दर्भमा ती संगठनात्मक पहलहरूले कसरी सहयोग गरे, अझै चुनौतीहरू कहाँ छन् र अबको दिनमा यी संगठनहरूलाई बलियो बनाउन गर्नुपर्ने उपायहरू के छन् त भन्ने पाटोमा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च एसियन फोरमका महासचिव निलाम्बर बडाल र नेपाल ट्रेड युनियन महासंघ जी फन्ड नेपालका अन्तर्राष्ट्रिय विभागका सदस्य स्मृति लामासँग कुराकानी गर्यौं। हाम्रो तर्फबाट निलाम्बरजी र स्मृतिजीलाई धेरै धेरै धन्यवाद।
यहाँलाई पनि धेरै धेरै धन्यवाद आफ्नो कुरा राख्नलाई मौका दिनुभयो।
धन्यवाद जयाजी र हामीलाई सुनिराख्नु भएको सम्पूर्ण श्रोताबिन्दमा।
रेडियो कार्यक्रम हजार माइलको यात्राको आजको भेटघाटमा हामीले COVID-19 महामारी र आप्रवासी श्रमिकहरूको संगठित पहलका बारेमा छलफल गर्यौं। कार्यक्रम अवधिभर कुराकानीमा साथ रहनु भएकोमा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च एसियन फोरमका महासचिव निलाम्बर बडाल र नेपाल ट्रेड युनियन महासंघ जी फन्डका अन्तर्राष्ट्रिय विभागका सदस्य स्मृति लामालाई विशेष धन्यवाद, अनि विशेष हाम्रो धन्यवाद श्रोता मित्रलाई। एमनेस्टी इन्टरनेसनल नेपाललाई धन्यवाद जसले यो कार्यक्रमलाई उत्पादन गर्न साथ दिएको छ। कार्यक्रम उत्पादन समूहका साथीहरू प्रकाश लामिछाने, गाडीका बज्राचार्य र बिजु कडेलसँगै म जया लुइटेल पनि आजको कार्यक्रमबाट बिदा माग्छु। जाँदा जाँदै आजको कार्यक्रममा सहभागी हुनुभएका दुईजना आप्रवासी श्रमिक साथीहरूले व्यक्त गर्नुभएका यी भनाइ यहाँ राख्दै बिदा हुन्छौँ। अर्को कार्यक्रममा फेरि भेटौँला। हवस् त, नमस्कार।
सङ्गठित हुँदाखेरि फाइदा हुन्छ, साह्रो गाह्रो परेको अवस्थामा एक्लै अर्कालाई हेर्ने हुन्छ, थोरै थोरै पैसाले पनि धेरै ठुलो बन्न जान्छ, कसैको जिन्दगी सुध्रिन सक्छ।
युएमा कार्यरत श्रमिकहरूले चाहिँ यो कोभिडको बेलामा पनि धेरै नै सहयोग गरिरहनु भएको छ। कतिजनाका रोजगारहरू गुमे, ती रोजगार गुमेकाहरूलाई चाहिँ आर्थिक सहयोग गर्ने, त्यसपछि खाद्यान्न सामग्रीहरू सहयोग गर्ने।